मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको
नमस्कार रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक मंगलबार बिहान 8 बजे प्रसारण हुने मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिकासँगको सहकार्यमा हामीले हरेक मंगलबार बिहान मेचीनगर खबर प्रसारण गर्ने गरेका छौँ। आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि मेचीनगर 12 नम्बर वडाका अध्यक्ष नगेन्द्र धिमाल टेलिफोन सम्पर्कमा आउँदै हुनुहुन्छ र उहाँसँग हामी मेचीनगर क्षेत्रमा अहिले यो कोरोना कहरका बिचमा के कामहरू भइरहेका छन्, वडा कार्यालयले कसरी कामहरू अगाडि बढाइरहेको छ र चालु आर्थिक वर्षमा के कामहरू सम्पादन गर्ने तयारी गरिएको छ भन्ने विषयमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। अहिले विश्वभर कोरोना भाइरसका संक्रमितहरू तीव्र रूपमा बढिरहेका छन्। विश्वभर अहिले कोरोना संक्रमितको सङ्ख्या 2,38,06,794 जना पुगेको छ। अहिलेसम्ममा विश्वभरमा 1,63,56,848 जना अर्थात् 95% कोरोना संक्रमित निको भएका छन् भने 8,16,950 जना अहिलेसम्म विश्वभरमा कोरोना संक्रमितहरूको मृत्यु भएको अवस्था छ। त्यो भनेको क्लोज भएका केसको 5% हो। आज हामीसँग मेचीनगर क्षेत्रको कुराकानी गर्नका लागि, मेचीनगर क्षेत्रको अवस्थाका बारेमा कुराकानी गर्नका लागि मेचीनगर नगरपालिका वडा नम्बर 12 का अध्यक्ष नगेन्द्र धिमाल हुनुहुन्छ र उहाँसँग मेचीनगर क्षेत्रमा अहिले भइरहेको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई मेचीनगर खबरमा हार्दिक स्वागत छ। अध्यक्षज्यू, अहिले चाहिँ यो कोरोना संक्रमणको विश्वभरि त्रास छ। यो त्रासमा यहाँहरू चाहिँ नेपालकै लागि त्यहाँबाट मान्छे स्क्रिनिङ गर्ने, मान्छेहरूलाई व्यवस्थित ढङ्गले नेपाल ल्याउने गरेको कुरामा लागिरहनु भएको छ। मेचीनगर क्षेत्र भारत लगायतका देशहरूबाट आउने नाकाको क्षेत्र पनि हो। अहिले मेचीनगर क्षेत्रमा यो कोरोना भाइरसका कारण परेको अप्ठ्यारो कस्तो छ, यहाँहरूले कसरी काम गर्दै हुनुहुन्छ, यसका बारेमा जानकारी गराइदिनुहोस् न।
धन्यवाद सर। यो चाहिँ के हो भने, अब यो अहिलेको COVID-19 चाहिँ अब मेचीनगरपालिकालाई बनाएको छ, यो चाहिँ अब विश्वभरि देशभरि छ। तर पनि अब हाम्रो चाहिँ होल्डिङ सेन्टर एरिया भएर नाका परेर अलिक बढी मात्रामा त्रसित छ यहाँका जनताहरू। र हामीले चाहिँ व्यवस्थापन के गरिरहेछौँ भने, हामीले यहाँ बोर्डरमा चाहिँ आफ्नो वार्डका मान्छेहरू चाहिँ जान दिइरहेका छैनौँ र उनीहरू सचेत, मतलब अहिले हामीले सचेतना कार्यक्रमहरू गरिरहेका छौँ, माइकिङहरू गरिरहेका छौँ। र यो कोरोना भाइरसबाट चाहिँ संक्रमित विदेशबाट आउने साथीहरूलाई चाहिँ हामीले चाहिँ क्वारेन्टाइन टेस्ट गरेर PCR चेक गरेर अनि मात्रै घर ल्याएका छौँ। र घरमा पनि उहाँहरूलाई हप्ता दिनसम्म चाहिँ तपाईँको होम क्वारेन्टाइनमा राखेर छौँ अनि मात्रै समाजमा बिग्रिँदैछ।
भनेपछि अहिले मेचीनगरको यहाँको वडामा 12 नम्बर क्षेत्रमा चाहिँ कतिको नागरिकहरू बाहिर अरू देशहरूबाट आउनु भएको छ, उहाँहरूको व्यवस्थापन कसरी गर्नु भएको छ?
ए, उहाँहरू आउनु भएको छ, मेरोमा जम्मा 9 जना आउनु भएको छ र इन्डियाबाट 10 बजे आउनु। उहाँहरूलाई हामीले चाहिँ तपाईँको होटल क्वारेन्टाइन र हाम्रो क्वारेन्टाइनै छ होइन, त्यहाँ राखेर PCR टेस्ट गरेर अनि मात्रै उहाँहरूलाई घरमा ल्याउने गरिरहेको छ। र घरमा पनि उहाँलाई हप्ता दिनसम्म राखेर अनि मात्रै फुल्ली चाहिँ त्यहाँ इन्भेस्टिगेसन गरेर बुझेर के छ त अहिलेको परिस्थितिभन्दा ठिक छ भनेपछि अनि उहाँलाई चाहिँ तै पनि यता त्यता हिँड्न दिएको छैन, हामीले चाहिँ एकदमै बन्दैछौँ राखेको।
भनेपछि उहाँहरूलाई ल्याएर क्वारेन्टाइनमा राखेर अनि PCR टेस्ट गरेर मात्रै अहिले घरमा समुदायमा आउन दिइरहनु भएको छ? हप्ता दिन चाहिँ घरमा पनि होम क्वारेन्टाइनमा राखिरहनु भएको छ। अहिले चाहिँ यो कति जति नागरिकहरू मेचीनगर 12 यहाँको वडाबाट विदेशतिर हुनुहुन्छ, उहाँहरू चाहिँ कसरी आउनु होला, उहाँहरूको व्यवस्थापन कसरी गरिएला गर्ने भन्ने गरीको के तयारी गर्दै हुनुहुन्छ अध्यक्षज्यू?
अब जम्मा जम्मै मेरो चाहिँ विदेशमा रहेको चाहिँ 675 जना
हजुर,
अब जम्मा जम्मी 10 जना आएछ, अब 10 जना आउनु तपाईँको 75 दरमा भने तपाईँको 65 जना 665 जना तपाईँ चाहिँ बाँकी नै छ।
हजुर,
अब व्यवस्थापनको कुरामा उहाँहरूलाई चाहिँ हो, उहाँहरू आउनुभयो भने हामीले अब हामीसँग नगर क्वारेन्टाइन छ अहिले, वाडाले चाहिँ हामीले वाडाले व्यवस्थापनको क्वारेन्टाइन बनाउन पाइएन, नगरले नै एउटा क्वारेन्टाइन बनाएको छ र हामीले चाहिँ त्यहाँबाट आएकोलाई डाइरेक्ट नगर क्वारेन्टाइनमा राख्छौँ, अनि चाहिँ त्यहाँबाट पिसिआरसी सबै टेस्ट गरेर मात्रै ल्याउँछौँ।
उहाँहरू चाहिँ जो फिर्केर आउनुहुन्छ नि अध्यक्षज्यू, उहाँहरूलाई रोजगारीसँग जोड्न, उहाँहरूलाई उत्पादनसँग जोड्न नगरले यहाँहरूको ओडाले केही चाहिँ नीति कार्यक्रम बनाएर उहाँहरूलाई सहज ढङ्गले ऋण उपलब्ध गराउने यस्ता गरीका केही कामहरू हुन सक्लान् कि उहाँहरूलाई रोजगारीमासँग पनि जोड्न सकिएला, के छ अवस्था?
अब यो चाहिँ नगरसभामा नीति र कार्यक्रम बनिएको छ, अब नीति र कार्यक्रम नगरले बनेपछि अनि चाहिँ गर्नु पर्ला सर। अब हामीले चाहिँ विशेषमा वडाले चाहिँ अहिले चाहिँ खेतीमा चाहिँ अलिक किसानहरूलाई चाहिँ सब्जीमा चाहिँ उत्पादनमूलक कार्यमा चाहिँ हामीले चाहिँ टनल दिने र बिउ बिजन दिने भन्ने एउटा सोच हामीले बजेट विनियोजन गरेका छौँ।
हजुर, हजुर,
अब उहाँहरू आयो भने चाहिँ उहाँहरू इच्छुक हुनुभयो भने त्यो काममा चाहिँ एक सर्स रोजगार चाहिँ त्यो कृषिमा चाहिँ दिन सकिन्छ र उहाँ कृषि भनेर उहाँले आफूले चाहिँ अब केही जमिनहरू व्यवस्थापन गरेर मलाई चाहिँ यही टनल आवश्यक पर्यो र यही बिउ आवश्यक पर्यो भने त्यो चाहिँ हामीले गर्नु पर्यो।
अध्यक्षज्यू, यहाँहरू निर्वाचित हुनुभएको पनि अस्ति असार 14 गते 3 वर्ष पुरा भयो होइन, हिजो चुनावमा भोट माग्न जाँदाखेरि हामीलाई जनप्रतिनिधि जिताउनु भयो भने हामी यसो यसो कामहरू गर्छौँ भनेर जुन यहाँहरू जानुभएको थियो भोट माग्न, ती कामको कति जति पुरा गर्न सकियो होला? यहाँलाई अध्यक्ष निर्वाचित भएर 3 वर्ष काम गरिरहँदाको अनुभव के छ?
चाहिँ अब 100% नभनौँ लगभग 50% चाहिँ भयो होइन, अब विकास निर्माणका कुराहरू, पूर्वाधारका कुराहरू, अब मेरो क्षेत्रमा चाहिँ यो अत्यन्त दयनीय र यो पहिला यसको कालखण्डमा चाहिँ विकास हुन सकेका थिएन
होइन,
त्यस कारणले चाहिँ बढी मात्रामा मैले भौतिक पूर्वाधारमा चाहिँ 3 वर्षको बजेट विनियोजन गर्नु पऱ्यो क्या,
हजुर,
जनतालाई सचेतन, जनतालाई लाभान्वित हुने र जनता चाहिँ रोजगारीमूलक कार्यक्रम चाहिँ अलिक कम्ती भयो।
हजुर,
अब त्यो चाहिँ म पनि आफूमा म गर्नुपर्छ वास्तवमा, पूर्वाधार भन्दा पनि मान्छे चाहिँ यसलाई चाहिँ अलिकति व्यवस्थित गर्ने, मान्छेलाई तपाईँको एउटा रोजगारीमूलक बनाउन सक्ने माध्यम गर्नुपर्थ्यो, त्यो चाहिँ सम्भव रह्यो। तर पनि यसपालि चाहिँ गरौँ भने तर यो कोभिडको कारणले हामीले अब यो त्यो पनि गर्न सकेनौँ। विकासका कुरामा चाहिँ जनतालाई 50%सम्मको छ, अब मैले भन्दा पनि वास्तवमा यहाँका जनताले भन्नु पर्यो कि
एकदमै अध्यक्षज्यू, यहाँहरूले गरेको कुरा जनताले मूल्याङ्कन त गरिरहनु भएकै छ होइन, उहाँहरूले भन्नुहुन्छ नै, अध्यक्षज्यू आफैले चाहिँ कतिको गर्न सकियो भन्ने अनुभव गर्नुभयो भन्ने कुरा नि,
मैले त अब मैले गरेँ जस्तो मलाई महसुस लाग्छ, तर जनताले के भन्छ अब त्यो त जनतासँग बुझ्नु पर्यो होइन।
हजुर हजुर,
मैले यो गरेँ त्यो गरेँ भन्दा पनि जनताले फलमाले चाहिँ गर्यो है भन्ने कुरा चाहिँ हुनु पर्यो।
यो भौतिक पूर्वाधारको क्षेत्रमा चाहिँ यो 3 वर्षको पिरियडमा गरेका महत्त्वपूर्ण उल्लेखनीय कामहरू चाहिँ के हुन् अध्यक्षज्यू?
मैले वास्तवमा यो सर्वप्रथम त मैले बढी मात्रामा बाटाका साइडमा जहाँ घना बस्ती छ त्यहाँ ट्रेनको उपलब्ध गराएँ, मेरो बजेट चाहिँ बढी ट्रेनमा गयो, यो चाहिँ ग्रेबल सेबल भन्दा पनि पहिला ड्रेन बनाउने, ड्रेन सबैतिर बनिसकेपछि जहाँ जहाँ बस्ती बाक्लो छ त्यहाँ ड्रेन बनाएर त्यो पिच त्यो पानी घरका आँगनको पानीहरू त्यो ड्रेन मार्फतबाट चाहिँ नालामा खोलामा बग्छ र बाटो बिग्रिँदैन भनेर बढी मात्रामा मैले ड्रेनमा ग्राहक दिएको।
भनेपछि ड्रेन निर्माण चाहिँ यहाँको यो 3 वर्षको कार्यकालमा पहिलो प्राथमिकतामा पर्यो होइन अध्यक्ष?
हजुर हजुर हजुर।
यो चाहिँ यहाँले जनप्रतिनिधि भएर काम गरिरहँदाखेरि नागरिकहरूका अपेक्षा चाहिँ सबैभन्दा बढी के पाउनुभयो, के चाहिँ वडा कार्यालयले जतिसुकै ठुला कुरा हामीले गरे पनि सरकारहरूका कुरा गरे पनि नागरिकले ठ्याक्क भेट्ने सरकार भनेको त यहाँहरू नै हो नि होइन, वडाका जनप्रतिनिधिहरू हो, सरकारको प्रतिनिधि भनेको उहाँहरूले चाहिँ मेयर उपमेयरै भेट्न पनि गाह्रो छ, त्यहाँबाट प्रदेश सरकार सङ्घीय सरकारका कुरा गर्ने हो भने त झन् गाह्रो छ होइन, हजुरहरूलाई नै हो नि त सबै नागरिकले आएर भेटेर गुनासो गर्ने ठाउँ, नागरिकको अपेक्षा चाहिँ कस्तो पाउनुभयो अध्यक्षज्यू? यहाँ
अब यहाँका नागरिकले अब वास्तवमा बाटाघाटाकै कुलोको नै उहाँहरूको आकाङ्क्षा हुन्छ। मेरो क्षेत्र अलिकति कृषि जन्य क्षेत्र भएको कारणले, कृषि क्षेत्र भएको कारणले यहाँका किसानहरूले चाहिँ बढी मात्रामा कुलोहरू बनियोस्, राम्रोसँग सिँचाइको यो व्यवस्थापन होस् भन्ने उहाँको सोच भएको कारणले, र बाटाघाटा तपाईँको पहिला बनिएको थिएन, अहिले बाटाघाटाको ड्रेन बनिसकेपछि ग्रेभल गर्ने व्यवस्थापन गरियो, बाटाहरू बनायो, र उहाँहरूले अब मलाई लाग्छ काहीँ काहीँ चाहिँ अब सबै गर्नु सकिएन, उहाँहरूको अपेक्षा पुरा गर्न सकेन, तर पनि अधिकांश ठाउँमा ग्रेभल चाहिँ भएको छ र उहाँहरू सन्तुष्ट हुनु, र उहाँहरूको चाहिँ आकाङ्क्षा त्यही पनि हो, हामी हिलोमा हिँड्नुपर्छ, कमसेकम अलिकति हिलोमा हिँड्ने चाहिँ नहोस् भन्ने नै हो।
अध्यक्षज्यू, सङ्घीय र प्रदेश माननीयहरूबाट यहाँको ओडामा कतिको बजेटहरू आइराखेको छ, कतिको उहाँहरूको प्राथमिकतामा परेको छ मेचीनगर बाह्र?
छ, मेचीनगर बाह्रमा सङ्घीय सरकारबाट वर्ष साल 50 लाख, गत साल 50 लाख, तपाईँ हामीले कालो क्विज बनाउँ, त्रिभुवन पद बनाउँदैछ, लागत सहभागिता मेचीनगरपालिकाबाट 50-50 मेचीनगर 50 लाख र सङ्घीय सरकारबाट 50 लाखमा चाहिँ कालो पिच हामीले बनायौँ।
हजुर,
र प्रदेश सरकारबाट चाहिँ अब ड्रेन बनायौँ, पारवाङ 15 लाख थियो, ड्रेन बनायौँ, अनि त्योभन्दा अघिल्लो साल हामीले बोरिङ दिएर 10 बोरिङ किसानको लागि चाहिँ हामीले बोरिङ वितरण गऱ्यौँ, र सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको बजेट पनि एकदमै उल्लेखनीय काम भएको छ उहाँ मलाई गरिराख्नु भएको छ।
अहिले धेरै ठाउँमा सुनिन्छ यो चाहिँ यहाँको कृषिमा कृषि प्रधान वडा पनि होइन, कृषिमा आश्रित अलिक बढी हुनुहुन्छ होइन, कृषि कर्म गर्ने नागरिकहरू अलिक बढी हुनुहुन्छ भनिसकेपछि, अहिले चाहिँ यो धानमा गबारो डडुवाहरू लागिराखेको छ भन्ने गरीको विभिन्न ठाउँका समाचारहरू आइराखिरहेछन्, यहाँको ओडामा के छ, मल विषादीहरूको त्यो रोगलाई नियन्त्रण गर्ने गरेको कुरामा चाहिँ धानका लागि कतिको प्राविधिकहरूको साथ सहयोग सल्लाह पाउनु भएको छ अध्यक्षज्यू? के छ
जस्तो यो गत साल एक दुई ठाउँ फौजी किरा लाग्यो होइन,
हजुर,
त्यतिखेर हाम्रो चाहिँ कविता सिस्टर हुनुहुन्छ मेची नगरपालिका कृषि प्राविधिक,
हजुर,
त्यो हुँदाखेरि चाहिँ हामीले चाहिँ जमिनको सोइल टेस्ट गरायौँ, जो जसको चाहिँ खेतीमा चाहिँ फौजी किरा भयो के कारणले भयो भनेर चाहिँ हामी सोइल टेस्ट गरायौँ नगरमा लगेर उहाँहरूको जमिनको, र अब यसपालिको प्रोग्राममा हामीले मल खाद दिनुभन्दा पनि उहाँहरूलाई जमिनको सोइल टेस्ट गराउने र उहाँ बिउ बिजन उपलब्ध गराउने भन्ने कुराको जोड बढी मात्रा भएर,
हजुर, त्यो अनुसारको कामहरू अगाडि बढ्यो।
हजुर,
यहाँको ओडामा शिक्षाको क्षेत्रमा चाहिँ के कामहरू अहिलेसम्म भएको छन्?
शिक्षाको क्षेत्रमा यो अहिले अब मेरो क्षेत्रमा 3 विद्यालय पर्छ, अमर प्रादि, सरस्वती मावि र कालिका आधारभूत विद्यालय, उहाँहरूमा चाहिँ मैले अब सकेसम्म वडाबाट 5-6 लाख बजेट विनियोजन गरिरहेको छु, उहाँहरूलाई कम्प्युटरको व्यवस्थापन र सिकाइ उपलब्धिको व्यवस्थापनहरू, अहिले तपाईँको फेरि हामीले एउटा भवन पनि नगर र जिल्लासम्म नैबाट 50-50 लाख पर्सेन्टमा 60-40 चाहिँ एउटा भवन बन्दैछ, र अब हिजोअस्ति तपाईँको फेरि हाम्रो ब्रिटिस वेलफेयर सरस्वती बालकलाईमा चाहिँ ब्रिटिस एक्स ब्रिटिसहरूको चाहिँ मार्फतबाट 2.5 करोडको एउटा भवन बनाएको छ, त्यसमा चाहिँ 10% लगात सहभागिता हाम्रो नगरबाट 20 लाख रुपियाँ भएको थियो, एकदम शिक्षामा अब वडाले पनि विनियोजन गर्यो, नगरले पनि गरिरहेको छ, एकदम यस राम्रै छ।
भनेपछि शिक्षामा अहिले बालबालिकालाई बस्नका लागि भौतिक पूर्वाधारहरूको व्यवस्थापनको पार्टमा यहाँहरू लाग्नु भएको छ, गोर्खा वेलफेयरबाट पनि भर्खरै भवन सरस्वतीमा उद्घाटन भयो होइन अध्यक्षज्यू? अध्यक्षज्यू, यो शिक्षा पछाडि स्वास्थ्यको कुरा गरौँ न, अहिले कोभिडको महामारीमा पनि छौँ होइन, स्वास्थ्यको क्षेत्रमा चाहिँ यहाँको ओडाको अवस्था के छ?
स्वास्थ्य क्षेत्रमा अब मेरोमा त स्वास्थ्य चौकी छैन, तर पनि हाम्रो पुरानो गाविस हिसाबले 11 र 12 एउटा स्वास्थ्य चौकी छ। उहाँहरूबाट चाहिँ यहाँ चाहिँ निगरानी भइरहेको छ। अब जस्तै कोभिडको कारणमा पनि जो जो मान्छे चाहिँ काठमाडौँबाट आउने, इन्डियाबाट आउनेहरूको पहिला सङ्ख्या वृद्धि भएको बेलामा चाहिँ स्वास्थ्य कर्मीहरूलाई बोलाएर उहाँलाई चेक जाँच हप्तामा 1-2 चाहिँ निगरानी गरेर उहाँहरूले इन्भेस्टिगेसन गरेर अब तपाईँको परिवार नियोजनबाट पनि सहयोग भएको छ। वडाकालमा शुक्रबार उहाँहरूको बिपी चेक हुँदैछ र हामी स्वास्थ्य बिमा पनि उहाँहरूले गरेर आएका छौँ र
अहिले बाल बालिकाको खोप लगाउने अवस्था दर चाहिँ कस्तो छ अध्यक्षज्यू? बाल बालिकाहरू खोप लगाउनलाई नियमित ढङ्गले गइराखेका छन् कि छैनन्? गाउँले लगेको छ कि छैन?
होइन, अहिले यो जस्तै भर्खरै 5 चाहिँ हामीले बन्द नै गर्यो कोरोना कारणले।
हजुर हजुर,
र अगाडि त हाम्रो 3 ठाउँ यसको केन्द्र बनाएको छ, उहाँहरू आउनुहुन्छ
उहाँहरू आउनुहुन्छ र नियमित खोप चलिराखेकै थियो होइन? अहिले
जस्तै चाहिँ बन्द भयो यो कोभिडको कारणले बन्द
भयो। अब यहाँले यो चाहिँ 3 काम गरिरहनु भयो, अहिले 4 वर्षको बजेट परिचालन गर्ने ठाउँमा आउनु भएको छ। अब यो चालु आर्थिक वर्षमा चाहिँ मेचीनगर 12 अध्यक्षज्यूले के कुरालाई बजेट छुट्याउनु भएको छ? यहाँको वडा परिषदबाट नगर परिषदमा पुर्याएर पासहरू गराउनु भयो, के कामहरू गर्दै हुनुहुन्छ? नगरको वडालाई दिएको सिलिङ बजेटबाट यहाँहरूको प्राथमिकता के हो, के कामहरू अगाडि बढाउने भन्ने सोच्नु भएको छ? यसपालि
चाहिँ बढी मात्रामा यसपालिको 4 बजेट चाहिँ हामीले मैले चाहिँ अब कृषि र कृषिलाई चाहिँ अलिकति विशेष रूपमा प्रायोरिटी मैले दिएको छु।
हजुर,
अब यो तपाईँको कोभिडको कारणले पनि अब मानिसहरू चाहिँ पहिला खासै ध्यान दिएको थिएन नि त, अब अहिले चाहिँ फ्री टाइममा मान्छेले थोरै परेछ बारीमा पनि सब्जी लगाएर आफै उत्पादन गरेर खानुपर्छ भन्ने कुरो चाहिँ यो कोभिडले ज्ञान दिएको कारणले विशेष रूपमा चाहिँ सब्जी बिउ बिजन वितरण, उहाँहरूका चाहिँ मकैका बिउहरू वितरण, तपाईँको अब टनलहरू वितरणको चाहिँ बढी मात्रामा यसपालिको
भनेपछि कृषिमा चाहिँ यहाँले बिउ बिजनहरूलाई चाहिँ जो उत्पादन गर्न चाहनुहुन्छ होइन,
हजुर,
उहाँलाई उपलब्ध गराउने भन्ने गरेको कुरा राख्नु भएको छ। अहिले चाहिँ अब मेचीनगर 12 समृद्ध वडा बनाउनका लागि, यो वडालाई चाहिँ यहाँका नागरिकहरूको जीवन स्तर उकास्नका लागि के काम गर्न पाए चाहिँ यो वडा अझ राम्रो हुन्थ्यो भन्ने अध्यक्षज्यूले के सोच्नु भएको छ?
मेचीनगर 12 चाहिँ के हो भने यहाँ चाहिँ अधिकांश मानिसहरू बेरोजगारी गरिबी रेखा पनि छ, अनि उनीहरूलाई चाहिँ समृद्धि 12 बनाउनु पर्छ भने विशेष रूपमा चाहिँ सिपमूलक तालिमै दिनु पऱ्यो, रोजगारमूलक बनाउनु पऱ्यो उहाँहरूलाई। अब अहिले बढी मात्रामा मैले चाहिँ फोकस चाहिँ महिलाहरूलाई दिइरहेको छु। घरका महिला दिदीबहिनीहरू इमान्दार हुनुहुन्छ, उहाँहरूले त्यस्तो समयमा सिलाइ कटिङ, गुडिया बनाउने, धागा बुन्ने, ब्युटिसियन त्यस्ता तालिममा चाहिँ गराएर उहाँहरू चाहिँ रोजगारीमूलक र आफू सक्षम बन्न सक्यो भने पक्कै पनि 12 समृद्धि आउँछ कि, किनभने छोरा मान्छेभन्दा छोरी मान्छे इमान्दार हुन्छन्, घर राम्रोसँग चलाउँछन्, उहाँहरूलाई थोरै आयोजन गरेर पुग्छ। त्यस कारणले बढी रूपमा चाहिँ उहाँहरूलाई र अन्य अभिभावकलाई चाहिँ कृषिमूलकबाट चाहिँ कसैलाई कुखुरा पालन, कसैलाई बङ्गर पालन, कसैलाई गाई पालन, यस्तो विभिन्न चिज, कसैलाई माछा पालनको ट्रेनिङ हामीले दिन सक्यौँ भने पक्कै पनि समृद्धि 12 आउँछ।
तर अघिल्लो वर्ष पनि यो वर्ष पनि मान्छे भेला गरेर तालिम गर्ने गरेको यो कोभिडका कारण, कोरोनाका कारण अवस्था छैन होइन अध्यक्ष?
हजुर, त्यसले चाहिँ समस्या बनायो। मैले चाहिँ मेरो कन्सेप्ट विजन फेल भयो, मैले के सम्झेको थिएँ 3 भट्टाभट पूर्वाधार गर्छु, 4 वर्ष चाहिँ तपाईँको आयमूलक कसैलाई प्लम्बर ट्रेनिङ, कसैलाई कम्प्युटर ट्रेनिङ, कसैलाई तपाईँको टिभी ट्रेनिङ बनाउने, कसैलाई हाउस वायरिङ, यो 4 बजेट चाहिँ बढी मात्रा विनियोजन गर्नु पऱ्यो भनेर सम्झेको थिएँ। यो कोभिड त तपाईँको अझै 2 जान्छ भन्ने हल्ला छँदैछ,
छँदैछ हजुर।
तपाईँ हामी अनि म चाहिँ त्यो बजेट विनियोग गर्ने बेला अलम भनेको छ
हजुर।
अनि त्यही पनि कृषिमा चाहिँ घर घरमा चाहिँ बिउ बिजन प्राप्त गरे पनि पक्कै पनि उहाँहरूले गर्नुहुन्छ भन्ने आकाङ्क्षाले कृषिमा चाहिँ विनियोग गरिरहेको छ सर।
अध्यक्षज्यू यो अघिल्लो वर्ष पनि
ड्राइभिङ ट्रेनिङ
हजुर
रोजगारीमूलक बनाउन सकिएन भने त समृद्धि बन्दैन, घरको मात्रै आफै प्रगति भएन भने त्यो घर व्यवहार चल्न सक्दैन, सुशासन कायम हुन सक्दैन। त्यस कारणले चाहिँ अब उहाँहरूलाई अलिकति रोजगारीमूलक बनाउन ट्रेनिङ नै आवश्यक पर्दछ।
अध्यक्षज्यू यो अघिल्लो वर्षमा पनि ठ्याक्कै विकास निर्माण गर्ने भनेको चाहिँ हाम्रो यो आर्थिक वर्षको संरचना अनुसार चैत वैशाख जेठ यो बेलामा चाहिँ धेरै विकास निर्माणका कामहरू गरिन्थ्यो नि त होइन। अघिल्लो वर्ष पनि ठ्याक्कै चैतदेखि चाहिँ लकडाउन सुरु भयो, त्यसले अघिल्लो वर्षको बजेट कार्यान्वयन गर्न योजनाहरू सक्न कतिको अप्ठ्यारो पारो, कति बाँकी छ यो वर्ष कि तिनीहरूलाई निरन्तरता दिँदै हुनुहुन्छ कि के छ अवस्था?
यस्तो मेरोमा त के छ भने मैले चाहिँ तपाईँको अरूले चाहिँ ढिलो गर्छन्, मैले चाहिँ अब म चाहिँ अहिले म चाहिँ हाम्रो यो बजेटको चाहिँ फर्मुलामा हालिदिएको छैन, नभए अगाडि नै प्राविधिकसँग बसेर यो 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 योजना हो यो यो मेरो गाउँमा घुमिदिएर आइदिएर अथवा म आफै गरेर ल्याएर यो म इस्टिमेट बनाइसकेको छु सर। मेरो असोज तपाईँको भर्दो असोजदेखि त काम सुरु हुन्छ सर मेरोमा।
भनेपछि
म त चैत चैत वैशाखतिर त सक्छु पो सर सबै काम चलाउनु।
भनेपछि अघिल्लो वर्षको पनि लगभग सकिया थियो काम होइन लकडाउन हुँदा त। यो आर्थिक वर्षका कामहरू चाहिँ अब कहिलेदेखि कसरी सुरु गर्दै हुनुहुन्छ?
अब यो भदौ असोजदेखि लाग्नु पर्यो भन्दैछु, तर पनि भदौ 15 चाहिँ सल बोलाउनु पर्यो। अब मेरो योजनाहरू यही छन्, प्रोग्राम चाहिँ अस्तिदेखि चाहिँ तपाईँको 5-7 मैले इस्टिमेट बनाइसकेको छ
हजुर।
तर के हो भने हाम्रो दर रेट कायम भएको छैन, दरेर हालेपछि तपाईँको बनिसक्छ, तर इस्टिमेट भयो दरेर हालेपछि कति पैसा हो भन्ने कुरा मात्रै हो क्या।
हजुर हजुर, काम के गर्ने भन्ने गरीको सबै तयारी गरिसक्नु भएको छ, अब त्यसका लागि कति लागत लाग्छ भन्ने चाहिँ दर रेट पर्खिनु पऱ्यो, त्यति मात्रै बाँकी छ। त्यो भइसकेपछि त उपभोक्ता समितिबाट गर्ने केबाट गर्ने काम अगाडि बढिहाल्छ होइन।
अलिक के छ भने सर त्यो अहिले अब सबै मैले जुन जुन ठाउँ विकास गरेँ भने उहाँलाई लगेर लेन्थ नाप्नु लगाइरहेको छु, यस्तो अब कति पैसाले कति लेन्थ भ्याउँछ भनेर उही अलिक दरेर हालेको छु, भइहाल्छ कम्प्युटरमा सेट छ त्यो दरेर हाल्न सकिहाल्छ।
भनेपछि यो विकास निर्माण कामका लागि चाहिँ आर्थिक वर्षको अन्त्य पर्खिने गरीको परिपाटी छैन होइन?
होइन, त्यो पर्खिँदा तपाईँ असारमा पर्खिँदा के अवस्था हो सर? तपाईँको वर्षा लाग्छ, वर्षामा विकास निर्माण भनेको त उही झुक्याउनु मात्रै हो,
झुक्याउनु मात्रै हो। साँच्चैको काम गर्नका लागि त अहिले नै अब सुरु गर्ने बेला भयो।
हजुर,
अब अध्यक्षज्यू यहाँले चाहिँ यति कामहरू गरिरहँदा यो चाहिँ 3 चाहिँ जनप्रतिनिधि भएर काम गरिरहँदाखेरि अब के गरेर अगाडि बढ्दाखेरि चाहिँ मेचीनगर 12 अगाडि बढाउन सकिएला भन्ने गरेको कुरामा, यो जस्तो ट्रेनिङका कुरा अघि यहाँले गर्नुभयो होइन, त्यसलाई चाहिँ अप्ठ्यारो परो अवरोध भयो योचोटि पनि, अझै अब कोरोना बढ्ने भयो ट्रेनिङ गर्न चाहिँ नसकिने गरेको परिस्थिति आउने भयो भने कस्ता गरीका काम अगाडि बढाउनु पर्ला?
त्यही त अब यो ट्रेनिङ पनि गराउन असम्भव भयो भने सर पूर्वधारै हो सर, बजेट त फर्काउनु भएन
भएन।
अब त्यही त यहाँका जनताहरू चाहिँ मेरो यहाँका समुदायहरूमा चाहिँ खालि भौतिक पूर्वाधार हुने भयो, तर आप उहाँहरू चाहिँ आत्मनिर्भर बन्न चाहिँ सक्नु भएन, त्यो चाहिँ मैले त्यो चाहिँ सकिनँ उहाँहरूलाई आत्मनिर्भर बनाउनु। त्यो चाहिँ अब मैले भन्ने कि अब यो अहिलेको सङ्क्रमणले चाहिँ नब्यायो कि त्यो छ,
यो त विश्वभरि नै काबु बाहिरको परिस्थिति छ होइन अध्यक्षज्यू, हामीले के पो गर्न सकिएला?
हजुर,
यो रेडियो भिजनमा मेचीनगर खबरमा महत्त्वपूर्ण समय दिनुभयो अध्यक्षज्यू, यहाँलाई हार्दिक धन्यवाद। र यो अन्त्यमा आफ्नो ओडावासी नगरवासी यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूलाई यहाँको तर्फबाट अध्यक्षज्यूको सन्देश चाहिँ के छ?
धन्यवाद, तपाईँले सहयोग दिनुभयो, मेरो कुराहरू राख्ने अवसर दिनुभयो, र मेरो चाहिँ जुन नगरभरि नै सम्प्रेषण गरिदिनु कुराहरूलाई विकास गर्ने कुराहरू अन्य मेरा भएको छ र मेरो घरवासी जो जो सुनिदिनु भएको छ उहाँहरूलाई चाहिँ मैले भनेका कुराहरूलाई मनन गरेर अथवा मैले बढीको भनेदेखि बढी चढाइ गरेर ती कुराहरूलाई चाहिँ यसो मलाई पनि सुन्नुभयो भने चाहिँ मतलब फोनमा अलिक अझ यो चाहिँ धेरै भन्नुभयो र नगर विकास गर्न अझै मैले नजानेको छु भए मेरो वार्डलाई समृद्ध बनाउन नजानेको भए सल्लाह सुझाव दिएर र हजुरहरू मार्फत पनि मैले फेरि पनि मैले यसो गर्दा चाहिँ अवश्यले ठिक हुन्थ्यो भन्ने कुरा सरसल्लाह दिनुभयो भने म आभारी ठान्थेँ भन्ने भन्दै मेरा भनाइहरू यहीँ अन्त्य गर्दछु। धन्यवाद
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
उहाँ हुनुहुन्थ्यो मेचीनगर 12 का अध्यक्ष हामीसँग कुराकानी गर्दै नगेन्द्र धिमाल। उहाँले मेचीनगर 12 अहिलेसम्म भइरहेका कामहरूका सन्दर्भमा जानकारी गराउनु भएको छ र अब मेचीनगर 12 के काम गरेर अगाडि बढ्ने भन्ने सन्दर्भमा पनि आफ्ना वडामा भइरहेका कामहरूका बारेमा जानकारी दिनुभएको छ। अहिले विश्वभरमा कोरोना संक्रमित तीव्र रूपमा बढिरहेका छन्। हामीले कार्यक्रमको प्रारम्भमा पनि भन्यौँ अहिलेसम्म 1,71,75,241 केस क्लोज भएको छः। तीमध्ये 1,63,58,236 95% कोरोना संक्रमित निको भएका छन् भने अहिलेसम्म विश्वभरमा 8,17,005 अर्थात 5% कोरोना संक्रमितको मृत्यु भएको तथ्याङ्क छ। सबैभन्दा बढी अमेरिकामा 59,15,630 कोरोना संक्रमित पुगेका छन् भने 1,81,114 अमेरिकामा मृत्यु भएको छ कोरोनाका कारण। त्यसै गरी दोस्रो धेरै संक्रमित ब्राजिलमा छन्। 36,27,217 कोरोना संक्रमित हुँदा 115,451 ब्राजिलमा मृत्यु भएको छ। त्यसपछि तेस्रो धेरै संक्रमित भारतमा छन्। भारतमा 31,64,881 कोरोना संक्रमित पुगेका छन्। 58,546 भारतमा मृत्यु भएको अहिलेसम्मको तथ्याङ्क छ। भारतसँगको खुल्ला सिमाना छ। भारतबाट नेपालमा आइजाई अधिक बढी भइरहेको छ। नेपालमा पनि विभिन्न ठाउँहरूमा समुदायमा कोरोना देखिएको छ, कोरोना संक्रमण देखिएको छ। मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, बारादशी गाउँपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, दमक नगरपालिका लगायतका क्षेत्रमा समुदायमा कोरोना संक्रमण देखिएका कारण सबै ठाउँमा सचेत रहन, स्वास्थ्य मापदण्डहरूलाई पालना गर्न र कोरोना संक्रमणबाट आफू पनि बच्न, आफ्नो परिवार र टोल छिमेकलाई पनि बचाउनका लागि स्वास्थ्य सावधानी अपनाउनका लागि आवश्यक छ। आजको अङ्कमा कुराकानी गर्नका लागि समय प्रदान गर्नुहुने मेचीनगर 12 अध्यक्ष नगेन्द्र थिमाललाई प्रति आभार व्यक्त गर्दै आजको मेचीनगर खबरबाट म प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु। अर्को हप्ताको मङ्गलबार बिहान 8 बजे यसै गरी मेचीनगरसँग सम्बन्धित विषयवस्तुका साथ उपस्थित हुनेछौँ। नमस्कार।